مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ کی اردو سروس سے پروگرام پیش ہے راؤنڈ ٹیبل۔ جیسا کہ ابھی آپ نے سنا، میزبان بہجت کے ساتھ میرے ساتھ پروڈیوسر ہیں اسور امام اور انجینئر ہیں واسکو ولرج۔ میڈیم ویو 972 کلو ہرٹس کے علاوہ آپ ہمارا یہ پروگرام آن لائن بھی سن سکتے ہیں۔ اردو وی اے ڈاٹ کام پر لاگ ان کرتے ہوئے بائیں ہاتھ پر آڈیو اسٹریم آئیکان پر کلک کیجیے اور براہ راست ہماری نشریات سماعت فرمائیے۔ راؤنڈ ٹیبل کا آج کا موضوع ہے، سائبر سیکیورٹی کیوں اہم ہے اور انتہا پسند گروپوں میں سوشل میڈیا کا بڑھتا ہوا استعمال۔ آج ہمارے ساتھ ہیں انفارمیشن ٹیکنالوجی، سائبر سیکیورٹی اور ایکسٹریمزم پر ریسرچ کرنے والے ماہرین اور تجزیہ کار۔ واشنگٹن میں قائم پولی ٹیک کے ایگزیکٹو اور سینئر ریسرچر عارف انصار ہمارے پروگراموں کا ایک ممتاز اور جانا پہچانا نام ہے۔ آج ہم متعارف کرا رہے ہیں اپنے پروگرام میں مینا گروپ ڈاٹ گلوبل کے بانی اور ایگزیکٹو طارق جے قریشی سے، جو ہمارے سوالوں کے جواب میں ماہرانہ تجزیہ کریں گے۔ بائٹس فار آل پاکستان سے فرحان حسین ہیں، ان کی یہ تنظیم کس طرح سے آج انفارمیشن ٹیکنالوجی کے دور میں عام شخص کو لاحق مسائل سے نمٹ رہی ہے، بات کریں گے۔ اس کے ساتھ ساتھ ہمارا ساتھ دیں گے ایک اور بہت ممتاز نام ہے، طارق احمد یعنی سنگین شاہ، جن کے نام سے ہم ان کو آپ سے متعارف کراتے ہیں، وہ ہمارے پروگراموں کا ایک اور ممتاز نام ہے، تجزیہ کار ہیں اور انتہا پسندی اور دہشت گردی کے شعبے پر خصوصی ان کی نظر ہے، جس پر وہ ریسرچ بھی کرتے ہیں۔ ان کے ساتھ ہم بات کریں گے، لنڈن سے وہ ہمارا ساتھ دیں گے، اور سائبر سیکیورٹی سے متعلق ایسے قواعد و ضوابط یا قوانین کے مؤثر ہونے کی ہم بات کریں گے لنڈن سے بیرسٹر امجد مالک کے ساتھ۔ آپ سب کے ہم بے حد شکر گزار ہیں کہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا ہے۔ یہ انفارمیشن ٹیکنالوجی کا دور ہے اور سائبر سیکیورٹی اب سے پہلے شاید کبھی اتنی اہم نہ رہی ہو۔ ٹیکنالوجی اور سوشل نیٹورکنگ کی گیجٹس کا بڑھتا ہوا استعمال اور ان پر ہمارا انحصار ہمارے لیے خطروں کو بھی بڑھاتا ہے۔ یہ جاننے کی ضرورت ہے کہ آج کے اس دور میں اپنے ذاتی اور سرکاری ڈیٹا اور سسٹمز کو بچانے کے تازہ ترین طریقے کیا ہیں، خاص طور پر ایک ایسے وقت پر جب انتہا پسند اور دہشت گرد اپنے نظریات کا پرچار کرنے کے لیے زیادہ سے زیادہ سوشل میڈیا کا سہارا لیتے ہیں۔ ہم میں سے اکثر سوشل میڈیا کو استعمال کرتی ہے، اس کی مختلف جہتوں یا ڈائمینشنز کے عام استعمال سے تو ہم کسی حد تک متعارف ہیں، لیکن ہم میں سے بیشتر کو سوشل میڈیا یا پھر انٹرنیٹ سے جڑے سیکیورٹی خدشات کے بارے میں کوئی زیادہ واقفیت نہیں۔ سائبر سیکیورٹی کی بات کرتے ہیں تو ماہرین اس کی وضاحت کرنے کے لیے بھاری اصطلاحات یا ٹرمز استعمال کرتے ہیں جو ایک عام اور اوسط درجے کی واقفیت رکھنے والوں کی سمجھ سے بالا تر ہوتی ہیں۔ تو آئیے بات کا آغاز کرتے ہیں۔ ہم پہلے تو سب کو خوش آمدید کہتے ہیں اپنے پروگرام میں، تو ہم دیکھتے ہیں کہ سائبر سیکیورٹی کے ماہر طارق جے قریشی صاحب سے ہم بات کرتے ہیں۔ سب سے پہلے قریشی صاحب، ایک عام شخص کے لیے جو سائبر سیکیورٹی کا مفہوم بہتر طور پر نہیں سمجھتا، آپ آسان لفظوں میں اس کی وضاحت کیسے کریں گے، بالکل مختصر سے؟ طارق صاحب آپ مجھے سن رہے ہیں؟
جی
جی تو جی میرا سوال، میں نے کہا کہ بالکل آسان لفظوں میں اور مختصر لفظوں میں یہ بتائے گا کہ سائبر سیکیورٹی کا مفہوم جو لوگ نہیں سمجھتے ان کو آپ کس طرح سے بتائیں گے، اس کے بارے میں بہت مختصرا۔
ہاں جی، سائبر سپیس میں پہلے آپ کے لیے ڈیفائن کر دوں، کسی زمانے میں ہم ٹیلی کمیونیکیشن نیٹورک کی بات کرتے تھے، اس میں ایکسچینج آپریٹرز ہوتے تھے، اس میں ایکسچینجز ہوتے تھے، اور یہ ایکسچینج آپریٹر بیچ میں ایکسچینجز کے تھرو آپ کو اور ہمیں ساری دنیا میں کنیکٹ کرتے تھے۔ پھر بیچ میں سے ایکسچینج اور ایکسچینج آپریٹر چینج ہو گئے، ان کو ہم سرورز کی جگہ لے گئے، اور اب حالت یہ ہے کہ پوری دنیا میں اینی ٹو اینڈ پوائنٹس، وہ اینڈ پوائنٹ ایک میں ہوں، ایک آپ ہیں، ایک چائنا میں بیٹھے ہوئے ہیں، وی کین ٹاک، اور یہ سارا جو سائبر اسپیس ہے دس از آل ڈیجیٹل۔ اب ایک چیز یاد رکھیں کہ وین وی پروگرس ان سائنس دا گڈ اینڈ بیڈ دے بوتھ گو ٹوگیدر، ٹھیک ہے، اچھے کاموں کے ساتھ برے حالات بھی آتے ہیں، اور جس طرح پرانے زمانے میں سڑکوں کے اوپر چوریاں ہوتی تھی، آج کل کے زمانے میں وہی ڈیٹا جو کہ اب ایک بڑی امپورٹنٹ چیز بن گئی ہے وہ بھی چوری ہوتا ہے، اور اس کے چوری کرنے کے ریزنز بھی مختلف ہیں، جس طرح آپ نے مینشن کیا کہ جو ٹیررسٹ آرگنائزیشنز ہیں ان کو ڈیٹا کی ریکوائرمنٹ اور ہے, بینکنگ والوں کی ریکوائرمنٹ اور ہے, جو سیلنگ آرگنائزیشن ان کی ریکوائرمنٹ اور ہے. سو آل دیز تھنگز دے گو ہینڈ ان ہینڈ. اچھا پھر یہ بڑی انٹرسٹنگ چیز ہے کہ جو اپلیکیشنز آپ اور میں یوز کرتے ہیں, اب آپ ایک بڑی مزدار چیز آ گئی ہے کہ تینوں میڈیا, دیٹ مینس ملٹی میڈیا, چاہے اس کو آپ ٹیلی ویژن کہیں, چاہے اس کو ریڈیو کہیں, پھر کمپیوٹنگ جو آپ کے لیپ ٹاپس اور آئی پیڈز اور سارا کچھ, اور ٹیلیفونی, یہ تینوں کے آپ سسٹمز جو ان سے ہیں یہ مرج ہو چکے ہیں. سو دیٹ مینس کہ جہاں پہ یہ چیزیں ہمارے لیے فائدہ مند ہو گئی ہیں
جی,
اس میں جو کرمنل ایلیمنٹ ہے, ہی ہیز گاٹ دا ایکسس ٹو آل دا تھری ایٹ دا سیم ٹائم. سو دیٹ مینس کہ اب انڈیویجول سیکیورٹیز جو ان سی ہیں, دے ول بیکم لیس اینڈ لیس ایپلیکیبل, آئی ول سے, بیکاز سو جب آپ کسی بڑے نیٹورک میں بیٹھے ہوتے ہیں تو جیسا بڑی سوسائٹیز ہوتی ہیں یا بڑے پیرامیٹرز کے جہاں پہ گھر ہوتے ہیں یا بڑی بلڈنگز ہوتی ہیں جہاں پہ سینٹرل سیکیورٹی ہوتی ہے, دے کین افورڈ ٹو اسپینڈ مور اینڈ اسپوف مور اینڈ نو مور اباؤٹ ہوز کمنگ ان اینڈ ہوز گوئنگ آؤٹ. ایگزیکٹلی اسی طرح جیسا ہمارے ڈیٹا کے ساتھ بھی یہی ہے, کون آ رہا ہے کون جا رہا ہے.
اچھا,
سو کامن بندے کے لیے اس کو دیکھنے کا طریقہ یہ ہے کہ میرے ہاتھ میں جو سیل فون ہے یا میرے ٹیبل پہ جو کمپیوٹر پڑا ہوا ہے, جو میرے سامنے ٹی وی پڑا ہوا ہے, دیز آر دا تھری ڈیوائسز فرام وچ دے کین پک اپ انفارمیشن اباؤٹ می.
ٹھیک ہے جی, اور یہ سب چیزیں اس میں سائبر کے اندر آ جائیں گی جس کی سیکیورٹی کے ہم بات کر رہے ہیں.
سو ہم جتنی چیزوں کی بات کرتے ہیں دنیا میں, چاہے ایوری تھنگ از ریلیٹڈ ٹو سائبر اسپیس,
جی سائبر اسپیس کے ساتھ آ جاتی ہے. بالکل ٹھیک ہے,
اور اس سائبر اسپیس کو جو حملہ کرتا ہے, چاہے آرگنائزیشن کرتی ہے, چاہے انڈیویجول کرتا ہے, چاہے ملک کرتا ہے, چاہے آرگنائزڈ ہے, چاہے ان آرگنائزڈ ہے, دے آل آر آفٹر تھری تھنگس. وہ ایک, دے وانٹ ٹو گیٹ ڈیٹا اباؤٹ دا پیپل. فار ایگزامپل, اگر آپ
جی میں طارق صاحب ابھی دوبارہ آتے ہیں ان چیزوں کی طرف, تو سائبر اسپیس کی میں بات کرنا چاہتی تھی تاکہ ایک عام آدمی سمجھ لے کہ اس کے ہاتھ میں جو ٹیلی فون ہے, اس کے سامنے جو ٹیلی ویژن ہے, جو وہ ریڈیو سن رہا ہے, جس کمپیوٹر پہ وہ کام کر رہا ہے, وہ سب کی سب چیزیں اسی اسپیس کا ایک حصہ ہیں, اور جس سے بے حد خطرات اس کو لاحق ہو سکتے ہیں. کس طرح کے ہیں, ان کی نوعیت کیا ہے, آپ جیسے ماہر ان سے بچنے کی ہمیں ترکیب کیا بتائیں گے, ان سب چیزوں کے اوپر آج ہم بات کرتے ہیں. تو اس وضاحت کے بعد ہم بات کر رہے ہیں پولی ٹیک کے چیف ایگزیکٹو اور ریسرچر عارف انصار صاحب سے. عارف صاحب, یہ فرمائیے گا کہ انتہا پسند گروپوں کے اندر سائبر سپیس کا استعمال کس حد تک مؤثر طور پر ثابت ہو رہا ہے, اور اس سے سیکیورٹی کو کس نوعیت کا خطرہ ہے؟
جی بہجت, یہ جس طرح آپ نے سوال کیا ہے کہ یہ کنسرن پھیل رہا ہے, بڑھ رہا ہے, ظاہری بات ہے کہ ہم نے سائبر سپیس سے بات شروع کی
جی.
جس طرح یہ طارق صاحب نے ڈیفائن کیا کہ ایک میدان ہے سائبر سپیس, ایک نئی ڈومین ہے جس میں اب مختلف قسم کے تھریٹس ہیں, مختلف قسم کی جنگیں لڑی جا رہی ہیں. اس میں ایک تھریٹ تو سٹیٹ ایکٹر سے ہے اور دوسرا نان سٹیٹ ایکٹر سے ہے
جی.
جس میں ایکسٹریمزم بھی آ جاتی ہے. اچھا, جب یہ نان سٹیٹ ایکٹر سے تھریٹ مختلف لیولز پہ ہے, اور اس میں ہم یہ کہہ سکتے ہیں کہ کس سے تھریٹ ہے, کس چیز کو تھریٹ ہے, اور کیپیسٹی ان کی کتنی ہے اس چیز میں تھریٹن کرنے کی, فرض کریں امریکہ کو یا جو سیولائزڈ ورلڈ ہے. تو اس میں سوشل میڈیا ایک ٹول ہے جس کو یوز کیا جا رہا ہے. ظاہری بات ہے اس کے پازیٹیو یوزز زیادہ ہیں, نیگیٹو یوز بھی ہو سکتے ہیں. جس طرح طارق صاحب نے بھی بات کی کہ پہلے کسی سے راہ پہ چلتے چوری کی جا سکتی تھی, اب کسی کا آپ آئیڈینٹیٹی تھیفٹ کر کے اس کے ورچولی انٹرنیٹ پہ بھی چوری ہو جاتی ہے ڈیٹا کلیکٹ کر کے. تو سوشل میڈیا کو جو ہے میرا خیال ہے سب سے زیادہ اس وقت جو یوزفلنیس ثابت ہو رہی ہے ایسا ٹول, وہ سوشل میڈیا کی ہی ہے ایکسٹریمسٹ کے ہاتھوں میں, اور وہ اس میں اپنی میسیجنگ, ریکروٹمنٹ, فائنینشلی اور ٹرانزیکشنز, میسیجنگ, ان تمام نیریٹو اسٹیبلش کرنے میں ان چیزوں کو وہ بڑی افیکٹولی یوز کر رہے ہیں. اس ان ایڈیشن ٹو دیٹ, اس کے ساتھ ساتھ اس طرح کے لمیٹڈ واقعات بھی ہوئے ہیں جس میں ایکسٹریمسٹ نے ہیکنگ وغیرہ کی ہے, ڈیٹا کلیکشن کرنے کی کوشش کی ہے, اور اس میں بھی زیادہ تر انہوں نے جو پبلکلی اویلیبل انفارمیشن ہے اس کو مختلف, کیونکہ آج کل اوپن سورس بھی ایک آپ ورڈ یوز ہوتا ہے
جی.
کہ اتنی انفارمیشن اویلیبل ہے آن لائن کہ اگر کوئی اس کو ایک آرگنائز طریقے سے یوٹیلائز کرنا چاہے تو وہ ایک مؤثر کرامت چیز ثابت ہو سکتی ہے, اور وہ بھی تخریب کاروں نے ایک قسم کی کوشش کی مختلف لوگوں کی ڈیٹا, جس طرح آپ کو یاد ہوگا کہ کچھ ڈی او ڈی ڈپارٹمنٹ آف ڈیفینس کے کچھ لوگوں کی, لوگوں نے ان کی انفارمیشن کلیکٹ کر کے پبلکلی اویلیبل کر دی تھی. تو ابھی تک اس طرح کے خطرات زیادہ نمودار ہو رہے ہیں, لیکن ظاہری بات ہے خطرہ یہ ہے کہ مستقبل میں اگر کہیں ان کی کیپیسٹی بڑھتی ہے تو وہ اس طرف جانا نہ شروع ہو جائیں جس میں اسٹیٹ ایکٹر سے بھی خطرہ ہوتا ہے. تو جس طرح کہ ہم کہہ سکتے ہیں کہ خطرات جو ہیں ایک جو ڈومین ملکوں اور ملکوں کے درمیان میں, جس طرح ہم کہتے ہیں کہ کہیں جوہری ویپنز آف ماس ڈسٹرکشن جو ہیں وہ کہیں تخریب کاروں کے ہاتھ نہ لگ جائیں, تو اسی طرح وری یہ بھی ہو رہتی ہے اور بڑھتی جاتی ہے کہ کہیں وہ سائبر سپیس پہ ایسا واقعہ نہ کریں جو کہ تھریٹن کریں, کیونکہ اب تو ہمارے انفراسٹرکچر بینکنگ سسٹم وہ سب آن لائن ہے, تو وہ اور پاور پلانٹس, اس وجہ سے ان کا ڈیمیج بہت زیادہ ہو سکتا ہے. تو میں کہوں گا کہ سوشل میڈیا سے شروع ہوتا ہے, ظاہری بات ہے کہ اس ڈومین میں وہ سب سے زیادہ تھریٹن کر رہے ہیں, لیکن وہ اس حد تک محدود نہیں ہے.
اچھا, یہ سنگین شاہ صاحب سے یہی بات آگے بڑھاتے ہیں. شاہ صاحب, آپ سن رہے تھے عارف انصار صاحب کو, وہ بھی ریسرچ کے آدمی ہیں, آپ بھی ریسرچ کے آدمی ہیں. جب آپ ریسرچ کرتے ہیں تو آپ کے بہت سارے ٹولز جو ہیں وہ سارے کے سارے اسی سائبر کے ساتھ جڑے ہوئے ہیں, جو ٹیکنالوجی انفارمیشن ٹیکنالوجی ہے اور سائبر ڈومین ہے اس کے ساتھ جڑے ہوئے ہیں. تو اس وقت آپ تو ریسرچ کرنے والے لوگوں میں ہیں, لیکن ایک عام آدمی جب اسی طرح کی ڈومین کو استعمال کرتا ہے یا ریسرچ آپ کرتے ہیں تو آپ کس طرح کے خطرات محسوس کرتے ہیں اپنے سارے مٹیریل کو جمع کرتے ہوئے, جبکہ آپ کو مختلف جگہوں پر جانا ہوتا ہے, مختلف ویب سائٹ پر کام کرنا پڑتا ہے, اس وقت آپ کیا کرتے ہیں, کس طرح کی احتیاط کرتے ہیں؟ سنگین شاہ صاحب,
جی آپ کو میری آواز آ رہی ہے؟
جی
جی, جہاں تک میری ریسرچ کا تعلق ہے وہ دہشت گردی کے اوپر ہے, اور دہشت گردی کے اوپر ریسرچ کے دوران جو ہمیں اکثر ایسی ویب سائٹس کے اوپر جانا پڑتا ہے جہاں پہ ان کی اپلوڈ کی ہوئی ویڈیوز موجود ہوتی ہیں, ان کی تقاریر موجود ہوتی ہیں, تو ہمیں اس کا مکمل ہمیں پتہ ہے کہ ہماری جو ویب براؤزنگ کی ایکٹیویٹی جو ہے, جو ہماری جو حرکات ہیں انٹرنیٹ کے اوپر, انٹرنیٹ کو آپ اس طرح سے ایک طریقے سے لے لیں کہ یہ ایک شہر ہے کہ جس کی گلیوں کوچوں میں ہم جاتے ہیں, اس کی دکانوں کے اوپر ہم جاتے ہیں, اور مختلف پتے ہوتے ہیں, ایڈریس ہوتے ہیں, جن ایڈریسوں کے اوپر ہم جاتے ہیں ان دروازوں کو ہم ناک کرتے ہیں, وہاں پہ ہم اندر جاتے ہیں, وہاں سے ہم مختلف قسم کی معلومات اکٹھی کرتے ہیں. مگر فرق دونوں میں یہ ہے کہ جو اگر ہم ایک عام شہر کے اوپر گھومیں گے تو یہ صرف ہمیں پتا ہوگا, یا ہمارے آس پاس کے جو چند لوگ ہوں گے ان کو پتا ہوگا کہ ہم کدھر گھوم رہے ہیں. انٹرنیٹ کے اوپر آپ کے آس پاس کے لوگوں کو تو یہ نہیں پتا ہوتا کہ آپ کدھر جا رہے ہیں. ہاں, اگر کسی کے پاس یہ کیپیبلٹیز ہوں کہ وہ آپ کی حرکات اور سکنات کو فالو کریں, تو ان کو پہلے تمام معلومات مل سکتی ہیں کہ آپ کہاں گئے تھے اور وہاں پہ آپ نے کیا 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 نہیں کیا, انلیس آپ کوئی ایسے اقدامات اٹھائیں کہ جس کے ذریعے آپ اپنی کارروائی کو یا آپ اپنی حرکات و سکنات کو چھپا سکیں, ان کو مختلف سرور لے کر اور آپ کی جو آئی پی ایڈریسز ہیں, انٹرنیٹ پروٹوکول ایڈریسز ہیں, ان کو چھپا لیں کسی طریقے کے ساتھ, پھر شاید آپ اپنی حرکات و سکنات کو چھپا سکیں. مگر پھر جو کوئی شخص جتنی اپنی حرکات و سکنات کو چھپانے کی کوشش کرتا ہے, اتنا ہی دوسری طرف سے شک و بھان زیادہ نکلتا ہے کہ کیوں اپنی حرکات و سکنات کو چھپانے کی کوشش کرتا ہے. تو جہاں تک سیکیورٹی کا تعلق ہے, ہمیں ہمارے کام میں بہت اوپن ہونا ہوتا ہے, ہمیں لوگوں کو اپنی آئی پی ایڈریسز دینے ہوتے ہیں اکثر, اور ملک کی جو مقامی جو ایجنسیز ہوتی ہیں ان کو بتانا پڑتا ہے کہ یہ میری ریسرچ ہے اور میں یہ کارروائی کر رہا ہوں اور یہ اس طرح کی میری حرکات و سکنات ہوں گی, تو پھر وہ اکثر ان کی معلومات میں لا کے پھر ہم یہ کام کرتے ہیں.
اچھا, اب ہم فرحان حسین صاحب سے بات کرتے ہیں, ان کا تعلق ہے بائٹس فار آل سے, یہ ایک تنظیم ہے جو انفارمیشن ٹیکنالوجی کے شعبے میں کام کرتی ہے, لیکن وہ انسانی حقوق اور صنف کی بنیاد پر تشدد, یعنی جو جینڈر بیسڈ وائلنس ہے اور اس کے علاوہ جو پریجڈس ہے اس کے انسداد کے لیے بھی کام کرتی ہے. فرحان صاحب, یہ بتائیے گا کہ آپ نے اپنی تنظیم کو قائم کرنے کی ضرورت کیوں محسوس کی, کس طرح سے اس دور میں جو کہ جس کو سائبر کا زمانہ کہتے ہیں, انفارمیشن ٹیکنالوجی کا زمانہ کہتے ہیں, کس طرح ایک عام آدمی کے لیے یہ چیزیں جو ہیں وہ خطرے کا باعث بنی ہوئی ہیں اور ان کے لیے سیکیورٹی درکار ہے, کس طرح سے آپ اس کو دیکھتے ہیں؟
جی شکریہ. میں یہ کہنا چاہتا ہوں کہ جیسے کہ سب جانتے ہیں کہ پچھلے 20-25 سالوں میں انٹرنیٹ اور وائرلیس ٹیکنالوجی کا عام انسان کے استعمال میں آ جانا جو ہے اس سے کافی دنیا بدل گئی, اور یہ کہنا صحیح ہوگا کہ ایک نئی خلا کھل گئی جہاں پہ انسان کی زندگی کا جو ایکسپیرینس ہے وہ ایک نئی طرح سے ابھر کے آنے لگا, جو کہ ہم فزیکل زندگی میں جو روزمرہ کی جو زندگی گزارتے ہیں فزیکل دنیا میں اس سے تھوڑا ڈفرینٹ مختلف ہونے لگا. تو جہاں تکنیک نے دنیا کے دور ترین کونوں میں بیٹھے ہوئے لوگوں کو ملا دیا ہے, وہاں دنیا کے جو منفی پہلو ہیں وہ بھی سامنے آ گئے ہیں. لیکن ہم نے ایک طرف تو یہ دیکھنا شروع کیا کہ کس طرح سے جو ہے وہ لوگوں کو نقصان جو ہے وہ پہنچ رہا ہے, لیکن وہ اس کی نوعیت جو ہے وہ سمجھنا جو ہے وہ اس کے لیے بہت ضروری ہے کہ جو سائبر اسپیس ہے اس کے اندر اور ریسرچ کی جائے, اس کو اور سمجھا جائے. تو اسی وجہ سے وہ خلا کو پر کرنے کے لیے جو ہے وہ بائٹس فار آل جو ہے وہ مقام پائی, اور اس کے اندر جو ہے ہمارا جو فوکس ہے وہ یہی کہ ہم ریسرچ کریں, ہم آن لائن اسپیسز کو جو ہے وہ زیادہ قریب سے دیکھیں, اور ہم یہ بھی دیکھیں کہ وہ بنیادی حقوق جو کہ ہم جیسے کہ حقوق کے اظہار رائے ہو گیا یا آپ کی پرائیویسی کا حق ہو گیا, جو حقوق ہم فزیکل ورلڈ میں انجوائے کرتے ہیں وہ حقوق کس طرح سے جو ہے وہ لوگ آن لائن اسپیسز میں سائبر اسپیس میں انجوائے کرتے ہیں اور کس طرح سے وہ پامال ہوتے ہیں. تو دونوں طرح سے وہ دیکھنے کی ضرورت جو ہے وہ سامنے پیش آئی. تو ایک طرف تو یہ, دوسری طرف یہ کہ ہم نے دیکھا کہ مختلف ممالک میں جو ہے وہ حکومتی لیول کے اوپر جو ہے وہ انٹرنیٹ جو کہ بنیادی طور پہ بنایا گیا تھا ایک کمیونیکیشن کے ٹول کے لیے, لوگوں کو آپس میں بات چیت کرنے کے لیے, نہ کہ سیکیورٹی کے لیے, تو ہم نے دیکھا کہ اس کے اوپر بہت زیادہ جو ہے وہ کنٹرول اور ریگولیشن اور لیجسلیشن جو ہے وہ بننا شروع ہو گیا, کچھ اچھا لیکن کچھ جو ہے وہ خطرناک بھی. اور اس میں یہ دیکھا گیا کہ لوگوں کی جو انفارمیشن ہے اس کو کنٹرول کرنے کی وہ جو ہے وہ ایک ٹول بن گیا بہت سارا لیجسلیشن. تو اس کو بھی ہم لوگ جو ہے وہ بہت قریب سے دیکھتے ہیں کہ کس طرح سے جو ہے وہ کون سے حقوق جو ہیں وہ پامال ہو رہے ہیں اور کون سے حقوق جو ہیں وہ لوگوں کو فراہم کیے جا رہے ہیں.
اچھا, رپورٹوں کے مطابق حال ہی میں سماجی رابطوں کی ویب سائٹ ٹویٹر نے دہشت گردی اور شدت پسندی میں ملوث ہونے کے شعبے میں مزید 235,000 اکاؤنٹس کو بند کیا ہے. اگست کے دوسرے ہفتے میں ٹویٹر انتظامیہ کی طرف سے ایک بیان میں یہ کہا گیا تھا, یہ میں سوال کروں گی جی طارق صاحب سے کیونکہ بڑا یہ ٹیکنیکل سوال ہے, کہ یہ اکاؤنٹس گزشتہ 6 ماہ کے عرصے کے دوران بند کیے گئے, جس کے بعد 2015 کے بعد سے بند کیے جانے والے ایسے اکاؤنٹس کی تعداد 360,000 سے تجاوز کر گئی. طارق صاحب, یہ بتائیے گا کہ کیا یہ صارفین جن کو دہشت گردی یا کسی بھی منفی طور پر یہ پلیٹ فارم استعمال کرنے سے منع کرنے کے لیے روکنے کے لیے نکالا گیا ٹویٹر سے, کیا وہ دوسرے کسی نام یا اکاؤنٹ کے ساتھ واپس ٹویٹر پر آ سکتے ہیں, یا پھر اس بات کی جانچ ہو سکتی ہے کہ جن مخصوص لوگوں کو کسی پلیٹ فارم سے نکالا گیا ہو وہ وہاں پر دوبارہ نہ آ سکے؟
جی, ٹپکلی اس وقت the time frame between somebody starting to use a separate name to detection لگ بھگ ایوریج about 88 days or something. I'm sorry, 188 days.
اچھا,
اب یہ جتنے بھی لوگ ابیوز کرتے ہیں, I've used the word abuse. Abusing this communication through Twitter or through Facebook or through any other social media, جب وہ یوز کرتے ہیں, somebody is busy monitoring them because they will open up a new account through a different IP address, through a different identity altogether. Identities ہیں نا, اور وہ چاہے ایک فیکس چاہے ایک ای میل ایڈریس سے لنکڈ ہو یا ایک فون نمبر سے لنکڈ ہو یا کسی بھی چیز سے لنکڈ ہو, ٹریک فائنڈ ہی ہو جائے گا. ایکسیپٹ یہ اسی طرح جس طرح ہم کو چور پکڑنے کے لیے ایفرٹ کرنے پڑتے ہیں, اسی لیے the advanced systems that are coming in, what they want to do is ke, for example Twitter, I'm not, it is Twitter's responsibility to see ke jo ye profiling ka ho rahi hai Twitter ke andar, they should be able to say ki ye banda dobara kisi aur identity se andar aaya hai, aur aayenge ye jo aapne quantum mention kiya hai, this is very little because it is quite likely that around the world there are at least 10-20% people who are not using their own identity to communicate through the Twitter, which is basically a one-to-many account. تو
اسکو ایک عام آدمی کس طرح پکڑ سکتا ہے؟ مثلا ایک عام آدمی جو میں
عام آدمی کے لیے پکڑنا مشکل ہے. دس از ایٹ اے سسٹمز لیول, دس از ایٹ دا ٹویٹرز اون لیول دیٹ دے ول بی ایبل ٹو, اور فار دیٹ میٹر اس میں ایک چیز یاد رکھیں کہ ملٹیپل آئیڈینٹیٹیز جو ہوتی ہیں وہ آپس میں انٹرفیس کرتی ہیں ان دا بیک گراؤنڈ, لائک ایٹ گورنمنٹ لیول اور ایجنسی لیولز, بیکاز دے شیئر انفارمیشن سو دیٹ, بیکاز ڈیمیجنگ پرسنالٹی ہر ایک کو ڈیمیج کرتی ہے, سو دیٹس دا ریزن واٹ دے آر ٹرائنگ ٹو ڈو از بلاک دیم اپ سو دیٹ, اور یہ بلاکنگ کا پروسیس چلتا رہے گا, آنے والے وقتوں میں بھی چلتا رہے گا اور ایکسپینڈ کرے گا.
اچھا یہ بھی بتائیے گا یہاں چھوٹا سا اور مختصر سا جواب, کہ جب ہم کسی کال کو اپنے ہمارے ساتھ جو ہمارے میڈیا ہمارے کسی بھی میڈیا آؤٹ لیٹ پہ جہاں پہ ہم کام کر رہے ہیں اس میں کسی شخص کو اگر ہم بلاک کر دیتے ہیں تو کیا وہ واقعی مؤثر طور پر بلاک ہو جاتا ہے یا کسی نہ کسی طریقے سے وہ پھر اس کے اندر سیپ تھرو ہو جاتا ہے؟ کس طرح سے اس کو کریں گے, ایک عام آدمی کے لیے کیسے بتائیں گے؟
اچھا وہ جو ایک آئیڈینٹی ہے, ایک شخص ہے, اس کو تو آپ نے بلاک کر دیا, اس کا اکاؤنٹ آپ نے بلاک کر دیا, دیٹ از ویلڈ, بٹ ہی کین کم ان ود اے ڈفرنٹ آئیڈینٹی دیٹ یو ڈونٹ نو.
اچھا
it is happening.
ٹھیک ہے جی,
کہ آج اگر آپ مجھے بلاک کریں گی, کل میں ایک نیا ای میل ایڈریس کریٹ کر کے, میں ایک نیا اکاؤنٹ کریٹ کر کے, آئی کین کم ان ود اے ڈفرنٹ آئیڈینٹی. اور کئی دفعہ stolen identity جو یوز ہوتی ہے نا, کسی کا ای میل اکاؤنٹ مجھے پتا چلا اور اس کا مجھے پاس ورڈ پتا چل گیا, اس پہ میں نے تین اکاؤنٹ,
اس کے بارے میں ہم بات کرتے ہیں آگے جا کے. بالکل, تو اب ہم بات کرتے ہیں عارف انصار صاحب سے. عارف صاحب یہ بتائیے گا کہ انٹرنیٹ اور سماجی رابطوں کی ویب سائٹس پر, یہی بات ہم بات کر رہے ہیں کہ نیگیٹو اور مثبت دونوں پہلو ہیں, لیکن انتہا پسندی اور نفرت پھیلانے کے واقعات میں بڑا اضافہ دیکھا گیا ہے, تو کیا یہ ضروری بات نہیں کہ انہیں اسی ویب سائٹ کے ذریعے جہاں سے اسے منفی طور پر استعمال کیا جا رہا ہے اسے مثبت طور پر استعمال کرتے ہوئے اس کو کاؤنٹر نیریٹو دیا جائے یا انتہا پسندی کے انسداد کی کوششیں کی جا سکیں؟ کیا اس طرح سے ممکن نہیں ہے؟ آپ لوگ جو ریسرچ کرتے ہیں وہ اس سلسلے میں کیا کرتے ہیں؟ عارف انصار صاحب,
لائک بہت کام ہو رہا ہے بچت, اور جس طرح سے آپ نے کہا کہ ایک نیریٹو بنانے کی کوشش کی جا رہی ہے, اور یہ سب سے افیکٹو یوز یہی اسی ڈومین میں کر رہے ہیں تقریب کار, کہ وہ اپنے قرآن اور حدیث یوز کر کے اپنی پوائنٹ آف ویوز اور پالیسیز اور جو بھی حرکات کر رہے ہیں اس کو لوگوں کو عام لوگوں کو کنوینس کرنے کی کوشش کرتے ہیں, اور پھر کنوینس کر کے موٹیویٹ کرتے ہیں اور ریکروٹ کرنے کی کوشش کرتے ہیں کہ وہ ان کے پلانز میں شامل ہو جائیں. اب اس کو کاؤنٹر کرنے کے لیے بھی گورنمنٹ لیول پہ بھی بہت کام ہو رہے ہیں, پرائیویٹ لیول پہ بھی ہو رہے ہیں, اور جس طرح سے آپ کہہ رہی ہیں کہ ان کو اسی ڈومین میں ان کو کاؤنٹر کیا جائے, اور اسی طرح سے قرآن اور حدیث یوز کر کے صحیح معنوں میں یوز کر کے, بجائے اس کی غلط طریقے سے یوز کر کے, کیونکہ ہم نے دیکھا کہ بہت سے ایریاز میں ان کی تقریب کاروں کی نالج کم ہوتی ہے اور وہ غلط استعمال کر کے لوگوں کو ورغلا رہے ہوتے ہیں, تو اس کو پھر اسی جگہ پہ کاؤنٹر کیا جائے, اور اس کو لوگوں کو کاؤنٹر نیریٹو بھی پرووائڈ کیا جائے, جس طرح ہم دوسرے میڈیا میں بھی کہتے ہیں کہ ہر سورسز ہر قسم کی انفارمیشن اویلیبل, ہم کسی کو روک نہیں رہے کہ تم اپنی بات نہیں کر سکتے, اسی طرح اس میں بھی ان کو مختلف ذرائع کو بیچ میں لایا جائے ان کو, اور ان کو کاؤنٹر کیا جائے, لیکن یہ آبویسلی بڑا ریسورس کنزیومنگ ٹائم کنزیومنگ پروسیس ہے, اور اتنی آسانی سے اور ایک دن کا کام نہیں ہے, اور جس طرح سے آپ ڈسکس کر رہی تھی کہ ایک اکاؤنٹ بند ہوتا ہے دوسرا کھل جاتا ہے, ایک ویب سائٹ کو بند کیا جاتا ہے وہ دوسرے طریقے سے اس کو کھول لیا جاتا ہے, آئی پی ایڈریسز چینج کر لیے جاتے ہیں, جعلی کھول لیے جاتے ہیں, ان کے تھرو واپس لایا جاتا ہے, لیکن اس ایریا میں کام بہت ہو رہا ہے, اور یہ ایک آن گوئنگ بیٹل ہے آپ کہہ لیں, کیونکہ یہ بھی ایک جنگ ہی ہے جو ایک قسم کی ورچولی لڑی جا رہی ہے.
اچھا یہاں اسی بات کو آگے بڑھاتے ہیں, کیونکہ جیسا کہ ابھی سنگین شاہ صاحب بتا رہے تھے کہ ان کا جو شعبہ ہے وہ دہشت گردی ہی کے بارے میں تحقیق وہ کرتے ہیں. شاہ صاحب آپ یہ بتائیے گا کہ انتہا پسند اور دہشت گرد گروپوں میں خاص طور پر داعش کا نام لیا جاتا ہے جو حالیہ وقتوں میں بڑی تیزی سے سامنے آیا ہے, جو سائبر ورلڈ کو اپنے نظریات کی ترویج کے لیے یا پھر کارروائیوں کو جاری رکھنے کے لیے لوگوں کو بھرتی کرنے کے لیے مؤثر طور پر استعمال کر رہی ہے. آپ اس شعبے میں تحقیق کرنے والے جو ہیں وہ کس طرح سے ان کارروائیوں پر نظر رکھتے ہیں اور ان کے ذریعے اپنا ڈیٹا یا رپورٹیں مرتب کرتے ہیں تاکہ ادارے جو ان کو ان سے کو کاؤنٹر کرنے کی کوشش کر رہے ہیں ان کو مدد پہنچے اور ان کو ایگزیکٹلی جو اصل صورتحال ہے اس کے بارے میں علم ہو سکے؟ کس طرح سے آپ اس کو کرتے ہیں سنگین شاہ صاحب؟
आपको मेरी आवाज आ रही है?
जी जी आ रही
जी. दो तरीके होते हैं हम अमूमन इस्तेमाल करते हैं, क्योंकि जहाँ तक साइबर वॉरफेयर का ताल्लुक है, क्योंकि लफ्ज आम इस्तेमाल किया जाता है साइबर वॉरफेयर, साइबर वॉरफेयर या ये जो साइबर जंग जो है, इस वक्त इस लफ्ज के कोई टेक्निकल ये लफ्ज सही नहीं है, क्योंकि जंग में एक तो लोगों को माली नुकसान पहुंचता है और दूसरा उनको जानी नुकसान पहुंचता है. जंग में ये दो काम किए जाते हैं, लोगों को जानी और माली नुकसान पहुंचाया जाता है. जहां तक साइबर वॉर का ताल्लुक है, इसमें ना किसी को जानी इसको जानी नुकसान तो किसी को नहीं पहुंच सकता इंटरनेट पे ब्राउजिंग से. हाँ, माली नुकसान लोगों को पहुंच जाता है, लोगों से पैसे चुराए तो.
लेकिन शाह साहब आखिर में तो देखे ना, जहां तक जी आखिर में तो ये उसी तरफ जाता है ना जहाँ पे ये जानी नुकसान तक पहुँच जाती है सूरत हाल, जब इंतहा पसंद
अपने नुकसान जो होता है वो साइबर स्पेस पे नहीं होता, वो फिर आम जमीन पे होता है, वो फिर टेररिज्म की इंसर्जेंसी की सिविल वॉर की हालत में आम जमीन पे होता है, लोगों को उकसाता है.
जी उसी की बात मैं कर रही हूँ ना, लेकिन उसी की तरफ लेके जाता है ना जी, तो इसीलिए इसको वॉरफेयर कहते हैं.
ताल्लुक है पहले जमाने में मीडिया जो था वो वन टू मैनी था, एक एक अखबार निकलता था और उस अखबार में एक शख्स कॉलम लिखता था और हजार हाँ लोग उस कॉलम को पढ़ते थे. अब इंटरनेट में ये है कि एक ये ट्रेडिशनल मीन्स ऑफ कम्युनिकेशन जो है, ये इसके ऊपर जो एक हुकूमत एक पावरफुल ग्रुप की अजारादारी होती थी, वो अजारादारी अब खत्म हो गई है. अब कोई भी शख्स अपने घर में एक वेबसाइट बनाकर अपने सोच और फिक्र को लोगों के साथ शेयर कर सकता है. और इसमें दूसरा मसला यह है कि जो शो आपके जो फिक्र है, जो एक दफा आप अपलोड कर लें इंटरनेट के ऊपर, वो कभी वहां से खत्म नहीं होगी, वो हमेशा कहीं ना कहीं पे किसी ना किसी के कंप्यूटर के ऊपर मौजूद रहेगी और उसको उसका प्रचार होता रहेगा जब तक उस सोच को मानने वाले लोग मौजूद हैं. तो जहां तक जो इस किस्म की इंतहा पसंद तहरीकें हैं, ये इंटरनेट के सबसे बड़ा फायदा इनको यही था कि इन लोगों ने ये मीडिया के ऊपर मोनोपोली जो होती थी, हुकूमत की जो सेंसरशिप होती थी, उसके खिलाफ आकर और उसके उसको सरकमवेंट करके, उसको ओवरटेक करके, उन्होंने अपनी सोच और फिक्र जो है आम शहरी तक पहुंचाने में अपनी कुव्वत हासिल कर ली है. अब इसमें आइडियोलॉजिकल जंग जो है वो एक जमीनी जंग से ज्यादा अहमियत इख्तियार कर गई है, क्योंकि जमीनी जंग जो है उस वक्त तक नहीं रुकेगी जब तक इंटरनेट के जरिए आइडियोलॉजिकल जंग जारी है और लोग आइडियोलॉजिकली इंटरनेट से इंस्पायर होकर इस जंग को जारी रखने की डिसीजन लेते रहेंगे.
अच्छा, फरहान साहब से बात करते हैं. फरहान साहब, ये फरमाइएगा कि जैसे जिसकी तरफ आप इशारा भी कर रहे थे कि दुनिया भर में हुकूमतें साइबर सिक्योरिटी के लिए कवानीन भी बनाती हैं, कवायद व ज़वाबित भी तय किए जाते हैं, फंड्स मुख्तस किए जाते हैं, बेशुमार रकम इस पे खर्च की जाती है, अब लेकिन आपके ख्याल में मैं हूँ या फिर आप हैं या फिर माशरे का एक आम शख्स जो है, उसको साइबर सिक्योरिटी देने के लिए, साइबर सिक्योरिटी के हवाले से तहफ़ देने के लिए हुकूमतों का क्या किरदार होना चाहिए, किस तरह से उनको काम करने की ज़रूरत है?
बिल्कुल, हुकूमतों की जहाँ तक बात है तो जब हम सिक्योरिटी की बात करते हैं तो दो बहुत आम दो कॉन्सेप्ट्स हैं जिनकी बात की जाती है, कहते हैं स्टेट सेंट्रिक सिक्योरिटी और एक कहते हैं पीपल सेंट्रिक सिक्योरिटी. और उमूमन ये देखा जाता है कि वो जो कानून कवायद बनाए जाते हैं वो कहीं इन दोनों के बीच में ही फंस जाते हैं और आमतौर पर वो स्टेट सेंट्रिक के ऊपर ज्यादा जो है उसका फोकस आ जाता है और जो लोगों की सिक्योरिटी है उसके ऊपर जो है वो नहीं इतना ज्यादा जो है वो रुझान होता. लेकिन ये इतना मुश्किल काम नहीं है अगर हुकूमतें चाहें तो, और जिस तरह से बहुत सारी बेशुमार हुकूमतें अच्छी लॉज भी बना रही हैं तो किसी भी फॉर एग्जांपल साइबर क्राइम हो गया या साइबर टेररिज्म हो गई, उसके खिलाफ अगर कोई लॉ बनाई जा रही है तो उसके अंदर प्रोटेक्शंस रखी जाती हैं, सेफगार्ड्स बनाए जाते हैं. मैं आपको एक एग्जांपल देता हूं कि फर्ज करें कि कोई टेररिस्ट जो है वो फेसबुक का इस्तेमाल करते हुए और कोई भी जो है वो गलत काम जो है वो करने की कोशिश कर रहा है तो उसके खिलाफ जो है वो एक लॉ बन गई और उसको पकड़ने की कोशिश की गई उस लॉ के इस्तेमाल के तहत. लेकिन बहुत सारे ममालिक में जहाँ पे बहुत सारे फंडामेंटल राइट्स जो हैं उनको पामाल किया जाता है, फ्रीडम ऑफ एक्सप्रेशन जो है उसके ऊपर जो है वो कानून जो हैं वो हैं जिसको लिमिट करते हैं, ब्लास्फेमी लॉज जो हैं वो मौजूद होती हैं. तो आप ये सोचें कि अगर एक ऐसा लॉ बना दिया जाए जो कि फेसबुक के ऊपर एक्सप्रेशन को जो है वो पिनलाइज करे ब्लास्फेमी या किसी और प्रीटेक्स्ट पे,
लेकिन
तो किसी का अगर फेसबुक का अकाउंट जो है वो हैक हो गया फर्ज करें और किसी और ने उसका استعمال کر کے کچھ کہہ دیا تو وہ شخص بھی جیل میں چلا جائے گا. اب یہ وہ پروٹیکشن ہیں جو کہ بہت ضروری ہوتی ہیں بنانا ایک لا کے اندر.
اور امپلیمنٹیشن کی کیا صورت ہوتی ہے, کیونکہ قوانین تو ہم بنا لیتے ہیں لیکن ان کی امپلیمنٹیشن کی کیا صورت ہوتی ہے, خاص طور پر اس سلسلے میں جبکہ سائبر اسپیس پوری دنیا ہے, ایک جس کے اندر پوری دنیا آئی ہوئی ہے, اس کے اندر امپلیمنٹیشن کی کیا صورت ہوگی؟ کیونکہ عام جگہوں پر بھی ہم امپلیمنٹ کرتے ہوئے ہمیں مسائل ہوتے ہیں, ٹھوس جگہ پر, ٹھوس جگہوں پہ قوانین بناتے ہوئے اور ان کو امپلیمنٹ کرتے ہوئے, اس صورت میں امپلیمنٹیشن کی صورت کیا ہو سکتی ہے؟
امپلیمنٹیشن واقعی میں ایک ٹرکی مسئلہ ہے, کیونکہ سائبر اسپیس جیسے کہ اتنی ساری باتیں ہوئی کہ سائبر اسپیس اتنی وسیع دنیا ہے جس کو آج تک اتنی کلیئرلی سمجھا بھی نہیں جا چکا ہے, تو اس کے اوپر کوئی لا کو امپلیمنٹ کرنا جو ہے وہ مشکل کام ہے. اسی وجہ سے جو عام طور پر ایکٹیوسٹ ہیں, ہیومن رائٹس ڈیفینڈرز ہیں, جو بھی انسانی حقوق کی بات کرتے ہیں, وہ یہ کہتے ہیں کہ لیجسلیشن بنانا اچھی چیز ہے لیکن اوور لیجسلیٹ کرنا, یعنی حد سے زیادہ لیجسلیشن بنا دینا کسی ایسی چیز کو جس کو حکومتیں یا اتنی اچھی طرح سمجھنا جو ہے وہ مشکل ہے, وہ بہت نقصان دہ ثابت ہو سکتا ہے. تو جہاں تک امپلیمنٹیشن کی بات ہے تو اب آپ یہی ایک ایگزامپل دیکھ لیں کہ انٹرنیٹ کے اوپر ٹیررزم کے خلاف جو لاز بنائی جاتی ہیں, یا ایسی جو خطرناک چیزیں ہیں جیسے چائلڈ پورنوگرافی ہو گئی, تو اس کے خلاف جو لاز بنائی جاتی ہیں وہ دیکھنے میں تو وہ لاز بہت ہی اچھی ہوتی ہیں اور اسٹرانگ بھی ہوتی ہیں وہ لاز, لیکن کیا ان کا صرف انٹرنیٹ کے اوپر سے کسی ویب سائٹ کو بند کر دینا یا کسی کانٹینٹ کو اتار لینا جو ہے وہ پوری طرح سے اس چیز کے خلاف اس لا کو امپلیمنٹیشن ہونا جو ہے وہ پاسبل ہے یا نہیں ہے؟ تو اس کے لیے ہم کہتے ہیں کہ ایک ہولسٹک ویو جو ہے وہ اختیار کرنا ضروری ہے, کہ اگر چائلڈ پورنوگرافی ہے تو صرف ویب سائٹ کو بند کر دینے سے کیا چائلڈ پورنوگرافر یا بچوں کے خلاف جو تشدد ہو رہا ہے, جنسی تشدد, وہ ختم ہو جائے گا؟ نہیں. اکثر ایسا ہوتا ہے کہ لوگوں کی نظروں میں یہ آتا ہے کہ یہ مسئلہ ختم ہو گیا, لیکن ان ریئلٹی وہ کنٹینیو کر رہا ہوتا ہے, وہ ہو رہا ہوتا ہے. تو اسی لیے جو لیجسلیشن ہے وہ بہت ہی ہولسٹک بنانے کی ضرورت ہوتی ہے, جس کے اندر آف لائن اور آن لائن دونوں اسپیکٹس کو دیکھ کے اور
کام کیا جا سکے,
ڈیسیجن لیا جائے,
اقدام کیا جا سکے. طارق قریشی صاحب ایک کوئک کامنٹ کریے گا, کیونکہ ہمیں اب ایک وقفہ لینا ہے اور اس کے بعد ہم پھر پروگرام کے باقی آدھے حصے کی طرف چلیں گے. آج کے دور میں ابھی جب ہم بات کر رہے تھے سائبر سیکیورٹی کی بھی جب ہم بات کرتے ہیں, وہیں پر نجی سطح پر یعنی ایک انڈیویجول لیول کے اوپر پرائیویسی کا مسئلہ بھی بحث کا موضوع بن جاتا ہے. تو جب ہم پرائیویسی کے تقاضوں کو سامنے رکھتے ہوئے اور پھر سائبر سیکیورٹی کے تحفظ کو یقینی بنانے کے لیے بھی کوششیں کی جاتی ہیں, تو ان دونوں کے اندر کیا وہ آ جاتا ہے, کسی طرح سے کنٹرڈکشن آ جاتی ہے, یا یہ دونوں کو ملا کے واقعی کوئی صورت نکالی جا سکتی ہے کہ کمپرومائز نہ ہو؟
ڈیفینیٹلی کنٹرڈکشن ہے جی, بیکاز اف یو لک ایٹ اٹ, اول تو دیر از نتھنگ کالڈ انٹرنیشنل ون پلیٹ فارم فار سائبر سیکیورٹی. دوسرا آ جاتا ہے ہمارے سوشل ٹیبوز کا, کچھ چیز جو یہاں پر ایکسیپٹیبل ہے کسی اور ملک میں ایکسیپٹیبل نہیں ہے. سو دوز کنٹریز ہیو اونلی گاٹ ون آپشن کہ جو کانٹینٹ ان کو افینسو نظر آتا ہے دے کین بلاک اٹ. جیسا آپ نے بھی بات کی, چاہے پورنوگرافی ہے, چاہے ریلیجیس سینٹیمنٹس ہیں, چاہے ریلیجیس ایکسپلوئٹیشن ہے, دا اسٹینڈرڈ انٹرنیشنل اسٹینڈرڈ ڈزنٹ ایگزسٹ. ناؤ انڈیویجل لیول پر a person is practically handicapped. All that you can do is that you can, for example, if whether you look at Facebook or whether you look at Twitter or any other social account, you can yourself aap usko apne account se nikal dein taaki uska content aapko na nazar aaye, theek hai ji?
Ji ji.
But wo content push hota rahega, theek hai? Jo hi aap usko permission denge wo aapko content push karega. Aur phir sabse badi baat ye hai ki اگر یہ یونائٹڈ نیشنز کے نیچے ایک سٹینڈرڈ چارٹر ہوتا نا کہ جی یہ چیزیں آپ کریں گے یہ نہیں کریں گے, تو پھر تو آپ ان کو انٹرنیشنلی پروسیکیوٹ کر سکتے تھے. مگر اگر ایک انڈیویجل جو ان سے کسی بھی دنیا کے خطے میں بیٹھا ہوا ہے اور اس خطے کے حساب سے ہی از گوئنگ رائٹ, ہی کین ناٹ بی, اینڈ وی ہیو سین دس ان ہسٹری, وی ہیو سین دس ان دا, یہ آپ نے جو بلسمی کی بات کی تھی اور جو برننگ کی بات کی, کوئی بھی ریلیجن ہو, چاہے وہ مسلم فیتھ ہو, چاہے وہ سکھ ہوں, چاہے وہ ہندو ہوں, کسی کے بارے میں, کسی دوسرے کے بارے میں جو کانٹینٹ, اگریسو کانٹینٹ پھینکا جاتا ہے, دیٹ از بیسیکلی اس کو اشتعال دینے کے لیے کیا جاتا ہے. اور وی ہیو سین دیٹ اٹ ہیز ہیپنڈ انڈیویجل لیول پر. آل دیٹ یو کین ڈو از ناٹ واچ اٹ, बट इफ यू आर सब्सक्राइबिंग टू दैट तो वो कॉन्टेंट आपको पुश होगा. एट अ नेशनल लेवल यू कैन ब्लॉक दो साइट्स, और ये बहुत सारे मुल्कों में बहुत सारी साइट्स ब्लॉक हैं, बट somebody has to keep 24/7 365. इतना एक्टिव रहना पड़ता है कि जो ही कोई साइट नई आती है तो आपको, जिस तरह मैंने आपको बताया ना कि 188 days, बिकॉज somebody has to report कि यार इसमें मुझे कुछ नजर आ रहा है, और फिर स्पूफिंग हो रही है कि यार इसमें जो buzzwords आ रहे हैं ये किस किस्म के आ रहे हैं. सो एट अ नेशनल लेवल इट हैज टू बी डन. जिस तरह इन यूनाइटेड स्टेट्स इट वुड बी यूज इन अ डिफरेंट फॉर्मैट, and in other countries it will be used in a different format, because in the United States we want these ye jo aggressive sites hain unko hum padhna chahte hain ki yaar ye kya kya keh raha hai, isse engage karo, let's talk to him, let's find out ye kehne kya keh raha hai, so that mujhe iski zyada information mile ke iske baad ye kya karna chahta hai. But jahan pe resilience kam hai ya jahan pe thinking patterns are not as mature, wahan pe un sites ko wo immediately block kar denge. So for individual can't do too much about it. All that you can do is, ठीक है जी.
जी ठीक है, हमारे साथ रहिएगा तारिक साहब. अभी हम एक जरा सा छोटा सा वक्फा लेते हैं और फिर उसके बाद प्रोग्राम को आगे बढ़ाते हैं.
ठीक है.
ताज़ा तरीन खबरों, खसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu.
वॉइस ऑफ अमेरिका वाशिंगटन की उर्दू सर्विस से आप प्रोग्राम सुन रहे हैं राउंड टेबल. जैसा कि आज हमने आपको बताया कि आज का हमारा मौजू है साइबर सिक्योरिटी क्यों आम है, और इंतहा पसंद ग्रुपों में सोशल मीडिया का जो बढ़ता हुआ इस्तेमाल है उसके बारे में क्या किया जा रहा है. इस बारे में हमारे तजज़ियाकार और मुबसर अपनी राय दे रहे हैं. माहरीन से आप उनकी बात सुन रहे हैं. अभी हम बहुत छोटी छोटी जो टेक्निकल इसमें मसाइल हैं उसके बारे में भी बात करेंगे, लेकिन आरिफ अंसार साहब उनको फिर हमारे साथ प्रोग्राम से निकलना है क्योंकि मसरूफियत है उनकी. आरिफ अंसार साहब, इससे पहले कि आप चलें, एक हालिया रिपोर्ट का मैं तذکرہ करूं आपके साथ. दाइश और उसके पैरोकार अब पैगाम रसानी के लिए एक नए प्लेटफॉर्म जिसे टेलीग्राम ऐप कहा जाता है उसके ज़रिए रابطہ कर रहे हैं और इंतहा पसंदी के अपने नज़रियात की तरवीज कर रहे हैं. जब ये दहशतगर्द ग्रुप मुरव्वजा तरीकों से हटकर किसी नए प्लेटफॉर्म को इस्तेमाल करते हैं तो क्या आप तहकीकात जो इसको के बारे में तहकीक कर रहे होते हैं तो इसके बारे में आपको फ़ौरन मालूम हो जाता है कि या मुख्तलिफ अकाउंट्स, चूँकि आप उनकी निगरानी भी कर रहे होते हैं और अपनी तहकीक में देखने के लिए, तो आपको भी ये मालूम किसी वक्त होता है कि एक मखसूस ग्रुप जो है, इंतहा पसंद ग्रुप जो है, वो अपनी तरवीज को अब एक मखसूस जगह से हटाकर दूसरी जगह पर कंसंट्रेट कर रहा है?
जी बेचत, इसमें मतलब इस स्पेसिफिक एरिया में तो हमारी ऑर्गेनाइजेशन काम नहीं कर रही, लेकिन हम ब्रॉडर लेवल पे साइबर सिक्योरिटी का जो इशू बढ़ता जा रहा है और जो एक्सट्रीमिज्म के साथ उसका इंटर रिलेशनशिप है उसमें हम अब काम कर रहे हैं. और उसमें लेकिन ये है कि जो माइन्यूट लेवल पे, जैसा आप कह रही हैं कि सोशल मीडिया में जो ये ऑन गोइंग वॉर है, तो जाहरी बात है कि टैक्टिक्स हर वक्त चेंज हो रही होती हैं, नए टूल्स आ रहे होते हैं, एक टूल को बंद किया जा रहा होता है, वो किसी और तरीके से इनोवेटिवली या आप कहें कि क्रिएटिवली यूज करके कोई और तरीका निकाल लेते हैं अपनी मैसेजिंग के लिए और या अपने नैरेटिव को आगे बढ़ाने के लिए. तो ये एक ऑन गोइंग है कि टेक्नोलॉजी जिस तरह से आगे बढ़ रही है और उसमें आम लोगों के लिए जिस तरह आसानी पैदा हो रही है, दूसरे लेवल पे ये एक ऑन गोइंग तरीका है जिसमें आप कह सकते हैं कि जो क्राइम वाला एरिया है उसका और एक्सट्रीमिज्म का जो क्रॉसओवर है वो भी आहिस्ता आहिस्ता खतरनाक एक एलिमेंट है. कि जिस तरह हम देखते हैं कि आम जगहों में हम कहते हैं कि क्राइम और टेररिज्म का एक इंटर रिलेशन है कि वो दोनों एक दूसरे के नेटवर्क को यूज करते हैं या उससे तकवीत हासिल करते हैं, तो क्या ये इंटरनेट की डोमेन साइबर स्पेस में भी ये एलिमेंट बढ़ता जाएगा कि जो हम हैकिंग देखते हैं फर्ज करें फाइनेंशियल लेवल पे जो होती है, जिसमें अक्सर कभी चाइना पे ब्लेम आता है, रूस पे काफी इस एरिया में ब्लेम रहता है, क्रेडिट कार्ड के नंबर की चोरी हो जाना, कहीं इसमें भी तो क्रॉस ओवर नहीं हो जाएगा ये डोमेन के जो तकरीबकार है वो उनसे सीख के कोई ऐसी टेक्निक यूज करेंगे कि जो आमतौर पे इस वक्त काउंटर नहीं की जा रही. तो वो आपने जिस तरह कहा ना कि एक ऐप उन्होंने मजीद यूज करने की कोशिश की, तो एक दरवाजा बंद किया जा रहा है, वो किसी और दरवाजे से घुसने की कोशिश की जा रही, दूसरे दरवाजे को बंद किया जा रहा है. और मसला यही है कि ये फ्री फ्लो ऑफ इंफॉर्मेशन है इंटरनेट पे साइबर स्पेस में, तो जाहिरी बात है इसको मुकम्मल तौर पे तो बंद नहीं किया जा सकता, लेकिन जो नॉन स्टेट एक्टर्स वाला एरिया है उसको एक फर्क तरीके से डील करना पड़ रहा है, स्टेट एक्टर्स जो है वो फर्क तरीके से इसको डील करें. लेकिन इसमें यह है कि वो टाइम लगता है
لیکن یہ ایک آن گوئنگ چیز ہے.
اچھا بہت بہت شکریہ عارف انصار صاحب ہمارے ساتھ تھے. بات کرتے ہیں سنگین شاہ صاحب سے. شاہ صاحب یہ بتائیے گا کہ یورپ میں گزشتہ ایک سال سے دہشت گردی کی جو کاروائیاں ہوئی ہیں ان کے بارے میں یہی معلومات ملی ہیں کہ ان کی منصوبہ بندی سوشل میڈیا کے آؤٹ لیٹس پر کی گئی. کیا یورپ میں حکومتیں اس خطرے سے نمٹنے کے لیے کوئی اقدامات کر رہی ہیں اور کیا وہ مؤثر ثابت ہو رہے ہیں؟ سنگین شاہ صاحب.
دہشت گردی کے اقدامات کی کا تعلق ہے, اس میں حکومتوں کو خاطر خواہ کامیابی حاصل نہیں ہوئی, کیونکہ اگر وہ کسی ایک لفظ کو ٹارگیٹ کر کے اس لفظ کے اوپر وہ اپنا کوئی ایسا سسٹم بناتے ہیں. دو ان میں دو صورتحال ہیں. ایک صورتحال تو وہ ہے کہ جب ایک آدمی کی نشاندہی ہو گئی ہوتی ہے کہ اس شخص کے اوپر ان کا شک ہوتا ہے اور وہ اس کو دیکھتے ہیں کیا ہے یہ شخص کوئی کارروائی کرنے جا رہا ہے یا نہیں جا رہا, پھر تو ان کو خاطر خواہ کامیابی مل سکتی ہے, کیونکہ وہ آدمی ان کے ریڈار پہ ہوتا ہے اور اس کو پھر جیسے کہ میں آپ کو پہلے مثال دی, اس کا وہ تعاقب کرتے ہیں سائبر اسپیس میں کہ وہ جہاں بھی جاتا ہے وہ اس کے پیچھے جاتے ہیں اور اسی کارروائی کے اوپر نظر رکھتے ہیں. ہاں اگر ایک شخص ان کے ریڈار پہ نہ ہو تو پھر وہ بہت سارے کام کر سکتا ہے اور وہ پلاننگ کر سکتا ہے کیونکہ وہ ان کی نظر میں نہیں ہے. تو ابھی جب آپ قریبی دن میں اگر آپ نے ایک بات نوٹ کی ہو, جو بھی کارروائیاں ہوئیں انٹرنیٹ کے اوپر ٹیررزم کی جتنی بھی کارروائیاں ہوئیں ان کے ساتھ ساتھ معافی چاہتا ہوں پولیس یہ کہتی ہوئی اکثر سنائی دیتی ہے کہ یہ شخص ہمارے ریڈار پہ نہیں تھا, اس شخص ہماری سیکیورٹی نیٹ ورک پہ اس شخص کا کوئی ایسا شک نہیں تھا ہمارے اس اوپر پہ کوئی ایسی کارروائی کرے گا. تو اس لیے اکثر ایسے لوگ جو کہ ان کے ریڈار پہ نہیں ہوتے وہ کارروائیاں کرنے میں, لوگوں کے ساتھ تعلق بنانے میں, لوگوں کے ساتھ پلاننگ کرنے میں کامیاب ہو جاتے ہیں. مگر جو شخص ان کے ریڈار پہ ہوتا ہے وہ جو بھی کہتا ہے, وہ جو بھی لوگوں کے ساتھ پلاننگ کرنے کی کوشش کرتا ہے وہ دیکھ لیا جاتا ہے اور ان کو اکثر پکڑ لیا جاتا ہے. تو اس میں بنیادی فرق یہ ہے کہ کون ان کی سیکیورٹی کے ریڈار پہ ہے اور کون ان کے ریڈار پہ نہیں ہے. اور اسی طرح جو لوگ ان کے ریڈار پہ ہیں وہ بہت جلدی پکڑے جاتے ہیں, جو ان کے ریڈار پہ نہیں ہوتے وہ بچ جاتے ہیں.
اچھا جی 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 شاہ صاحب, ہم بات کرتے ہیں طارق قریشی صاحب سے. طارق صاحب یہ بتائیے گا کہ سائبر سیکیورٹی کو یقینی بنانے کے لیے امریکہ سمیت مختلف ملکوں میں مختلف نوعیت کے اقدامات اٹھائے جاتے ہیں, نہ صرف داخلی سطح پر اور اندرونی سطح پر بلکہ بیرونی خطرات سے بھی بچنے کے لیے. یہ سوال ذرا براڈر سینس میں ہے, کس طرح کے اقدامات کرتی ہیں حکومتیں جہاں پر انفرادی اور ذاتی انفارمیشن سے لے کر بڑے اداروں کے نظام پر حملے کا خطرہ موجود ہوتا ہے؟
دیکھیں جی, ایک بڑی انٹرسٹنگ چیز ہے کہ وہی نیٹ ورک یوز ہوتے ہیں فار گڈ پرپسز اور وہی نیٹ ورک یوز ہوتے ہیں فار بیڈ. دا سیم نیٹ ورکس آر یوزڈ فار سیلنگ سٹف, جس میں سیلنگ میں جو ای کامرس کی بات کر رہا ہوں, ٹھیک ہے
جی.
ای کامرس سائٹ پہ فار ایگزامپل آپ امیزون کو لے لیں, کسی بھی امریکہ کی یا برٹن کی یا یورپ کی سائٹ کو لے لیں, اس پہ آپ اپنے آپ کو رجسٹر کرتے ہیں, اپنا کریڈٹ کارڈ نمبر دیتے ہیں, آپ اپنے کریڈینشیل دیتے ہیں, پھر آپ کی پیمنٹ اسکیڈیولز ہوتی ہیں. سو دس از دا گڈ ورک, ٹھیک ہے جی. اب اس کا جو بیڈ ورک کی طرف دیکھتے ہیں کہ یار کوئی گنز کون خرید رہا ہے اور بلٹس کتنے خرید رہا ہے, یہ بھی ای کامرس سے ہوتی ہے نا
جی, ٹھیک ہے, تجارت میں آتی ہے بالکل.
When you run this, کیونکہ بیسیکلی دس از بائنگ اینڈ سیلنگ, ایک بلک میں گن خریدنا اور بلٹس خریدنا از اے ڈفرنٹ اسٹوری. ایک ویب سائٹ کے اوپر گرینیڈ بنانا یا بم بنانے کی طریقہ سکھایا جا رہا ہو, the same thing that we call one is positive education, one is negative education. So the biggest challenge for every country in the world including United States is how do you monitor each and every communication and see it. So it's not just about the technology part of it to find out ki ye banda kaun hai, uske sath ye hai ki uska mindset kaun hai, acha aur اس انسان کے پیچھے لنکیج کیا ہے, یہ اگر ایک سائٹ پہ لنک ہوا ہوا ہے تو یہ کتنی اور سائٹس پہ لنک ہوا ہوا ہے, یہ گن کا ایک پیس یہاں سے بیچ رہا ہے اور بیرل کسی اور سائٹ سے بیچ رہا ہے, یا دے آر ٹو ڈفرنٹ پیپل سیلنگ ان سملر پروڈکٹس دیٹ فائنلی کم ٹو کریٹ ون پروڈکٹ. سو ناؤ یو سی اس میں اتنا زیادہ جس کو ہم پرانے وقتوں میں انٹیلیجنس ورک کہتے تھے
جی.
اب ہمیں الیکٹرانک انٹیلیجنس اتنی انٹینس ہے وچ از بوتھ مینوئل ایز فار ایز مین پاور از کنسرن, اٹ از ایکسپینسو بیکاز دیر از کنسٹنٹ ورک ریکوائرڈ آن اٹ, اینڈ دین دا انٹر لنکیجز بٹوین ڈفرنٹ کنٹریز, بیکاز ایز وی سیڈ یہ اب انٹرنیشنل گیم ہو گئی ہے, یہ نہیں پتا چلتا کہ کریڈٹ کارڈ کلیئرنس چنتی ہے वो अफ्रीकन मुल्क में हो रहा है या डोनेशन जो होती है वो अमेरिका से कहाँ पे जा रही है. सो लिंकेजेस, बैक लिंकेजेस इज अ मस्ट. और उससे पहले जो मैंने बात की थी कि आइडेंटिटीज, आइडेंटिटी इतनी जल्दी चेंज होती है कि वो जो शाह साहब ने बात की थी कि ही वॉज नॉट ऑन द रेडार, यहाँ पे तकरीबन हर एक इंसान को रेडार पे रखना पड़ता है. इनफैक्ट दुनिया की अगर आप देखें, चाहे आप व्हाट्सएप ले लें, चाहे आप स्काइप ले लें, चाहे कोई भी सोशल नेटवर्क ले लें, हर इंसान का डेटा कहीं ना कहीं किसी ना किसी जगह पे तो पड़ा हुआ है. सो अब ये सारा चक्कर यह है कि इतनी बड़ी इन्वेंटरी में से कितनों को एक्टिव रेडार पे लाना जरूरी है. एंड दैट इज इंटेंसिव वर्क, दैट इज सच इंटेंसिव वर्क, एंड इट विल कीप ऑन गेटिंग, दिस फील्ड इज गोइंग टू गेट बिगर, द स्पूफिंग पार्ट ऑफ ट्राइंग टू फाइंड आउट पीपल इज गोइंग टू गेट इवन बिगर.
अब हमारे साथ लंदन से हमें अभी हमारे साथ हैं बैरिस्टर अमजद मलिक साहब. बैरिस्टर साहब से ये हम सवाल करते हैं, कुछ कानूनी बात उनसे भी करते हैं, पूछते हैं. मलिक साहब, एक तो आपका बहुत बहुत शुक्रिया, आप छुट्टियों पे हैं, हमने फिर भी आपका पीछा करते हुए आपको ज़रूर अपने प्रोग्राम में शामिल किया है, बहुत बहुत शुक्रिया आपके वक्त का. एक ये बताइएगा, अभी हमने आरिफ अंसार साहब से सवाल किया था कि एक हालिया रिपोर्ट के मुताबिक ये पता चला है कि दाएश और उसके पैरोकार जो हैं वो एक नया प्लेटफॉर्म इस्तेमाल करें टेलीग्राम ऐप को, और कहते हैं कि पिछले दिनों जो यूरोप में हमले किए गए उनकी मनसूबाबंदी इसी के जरिए हुई. अब आप ये बताइएगा कि फ्रांस और जर्मनी के जो ओहदेदार और हुकाम हैं वो ये कह रहे हैं कि वो पूरे बर आज़म में वसी तर बुनियादों पर टेलीग्राम राबतों की वेबसाइट्स पर कड़ी कार्रवाई की इजाज़त चाहते हैं. आपके ख्याल में कानूनी तौर पर इस नौयत की कार्रवाई करने के लिए वाज़ह तौर पर कानून साजी की ज़रूरत होगी या हुकूमतें अपने तौर पर समझौता या मुआहदा करके ज़वाबित का इत्तला कर लेंगी?
जी बैजत, बहुत शुक्रिया. मैं पर्सनली समझता हूँ कि यूके ने इससे पहले ही इन वाकयात से सबक सीखा था और उन्होंने रेडिकलाइजेशन को रोकने के लिए पिछले 10 सालों से इसकी पेशबंदी की. उन्होंने इमामों पे पेश नजर रखी, उन्होंने लैंग्वेज का इस्तेमाल बेहतर बनाया, उन्होंने नौजवान नस्ल को रेडिकलाइजेशन और एक्सट्रीमिज्म की तरफ राघव करने वाले वो तमाम चैनल्स और मैकेनिज्म उनके ऊपर उन्होंने कड़ी नजर रखी, और नेशनल सिक्योरिटी के जो कानून हैं वो बतदरीज बदलते रहे. टेररिज्म एक्ट 2009-11 के बाद आया, लेकिन उसके बाद फिर बेशतर कवानीन उन्होंने बदले जिससे उनको टेरर रिलेटेड वाकयात और जो इंसिडेंट्स हैं उनको रोकथाम में मदद मिली. मेरे ख्याल में यही चीजें फ्रांस और यूरोप में करने की जरूरत है, क्योंकि बहुत ज्यादा तादाद में मुसलमान जो हैं बच्चे वहां पे मौजूद हैं जो ग्रेजुएट हैं या पढ़े लिखे हैं या पढ़ रहे हैं या उन जमानों में हैं, लेकिन उन जमानों में दीन की तबलीग या दीन की सही जो अंडरस्टैंडिंग है उसके ऊपर उस तरह उलमा मौजूद नहीं है, इसलिए बाहर से रेडिकलाइजेशन का खतरा है. लोग जो मुल्क से बाहर से जो इमाम हैं या जो वेबसाइट के ऊपर जो जहाद के मटीरियल चलाते हैं या ऐसे लोग जो रेगुलेटेड नहीं है उनका उनके ऊपर असरअंदाज होने का खतरा है. इसलिए ये यूके मॉडल से सबक सीखना चाहिए. दो अमेरिका के जो मॉडल हैं वो जरा ज्यादा सख्त हैं, वो ह्यूमन राइट के तनाजर में शायद यूके पे अप्लाई करना मुश्किल हो यूरोपियन कन्वेंशन की वजह से, लेकिन यूके मॉडल जरूर देखना चाहिए. उन्होंने पिछले 10 सालों से तमाम नौजवान नस्ल जो इंटरनेट के ऊपर कार्रवाई, जो ईमेल्स हैं या जो वेबसाइट्स हैं या जो इवन इनडिसेंट मटीरियल वाली जो इंटरनेट वॉच ऑर्गेनाइजेशन है वो 10,000 के करीब वेबसाइट एक महीने में ब्लॉक करती है. तो इस तरह के तमाम जो अवेलेबल नेशनल सिक्योरिटी के तनाजर में चीजें करने की जरूरत है ताकि एक भी आदमी इन्फिल्ट्रेट ना कर सके. जो एक आदमी भी अगर निकल गया नेट से तो वो जिस तरह की तबाही फैला सकता है वो आपके सामने है. तो मेरे ख्याल में मजीद कानून साजी की भी जरूरत है और नेशनल सिक्योरिटी बदलते हुए हालात के मुताबिक उस रिक्वायरमेंट को भी चेंज करने की जरूरत है.
अच्छा, अब बात करते हैं तारिक साहब, अब छोटे छोटे हम सवाल करना चाहते हैं आखिर में, क्योंकि बिल्कुल हमारा वक्त खत्म हो गया. बहस बहुत दिलचस्प रही और चलती चली गई. हम अक्सर एक इस्तलाह सुनते हैं कि मेरा अकाउंट कम्प्रोमाइज हो गया है, ऐसी सूरत में जाती सतह पर किस नौयत का नुकसान पहुँचने का अंदेशा होता है?
जी, टिपिकली जब कोई अकाउंट हैक करता है तो दे ट्राई टू पास द इंफॉर्मेशन जो ओरिजिनल अकाउंट होल्डर है, ही डजंट इवन नो कि मेरा अकाउंट हैक हो गया, और उस पर वो इन्फॉर्मेशन भेजने की कोशिश करते हैं. इट इज ऑलवेज शॉर्ट साइटेड, बिकॉज जिस किसी का अकाउंट हैक होता है वो what is the easiest thing that they do? They change the password. ठीक है जी? And the password change करने के लिए they have to go back to the original social media or to the telephone company or to the television company to say that there's a problem with my account. So ये hacking होती रहेगी because short term के लिए it can be a day, it can be hours, it can be weeks. As जितना जल्दी और typically जो लोग अपने account use नहीं करते उनके ज़्यादा account hack होते हैं. And the reason is very simple. Because people keep a track on your account कि यार ये तो Facebook पे दो महीने नहीं आता, so let's hack him. और वो they run schemes to find out the password क्या. That's the easiest way to get in. So if you have accounts, please keep on going back to them, make sure they are active. And if you don't intend using the account, make sure you keep on changing your passwords as fast as possible. महीने में एक दफा, दो महीने में एक दफा.
जरूर कर लेना चाहिए. जी
हाँ जी. अच्छा, that is the way to go about it.
अच्छा फरहान साहब, आपसे हम बात करते हैं इसी तरह, बिल्कुल जल्दी जल्दी जवाब दीजिएगा क्योंकि हमारे पास सवाल अभी काफ़ी हैं. जब हम इंटरनेट इस्तेमाल करते हैं तो अपने आप को और मालूमात को और अपनी इंफॉर्मेशन को गलत तौर पर इस्तेमाल होने से रोकने के लिए कोई सादा तरीका है जो आप बता सकें हमारे सुनने वालों को, जिस पर अमल करते हुए हम साइबर क्राइम से महफूज रह सकें? फरहान साहब, सुन रहे हैं मुझे?
उमूमन जो हैकिंग या कॉम्प्रोमाइज होता है डेटा, वो सोशल इंजीनियरिंग के थ्रू होता है. यानी कि आपकी थोड़ी थोड़ी इंफॉर्मेशन जो है वो आपको जो नुकसान पहुंचाना चाहता है वो जमा करके उसको जोड़ तोड़ करके एक बड़ी तस्वीर बना लेता है. तो आपके बारे में वो ज्यादा इंफॉर्मेशन उसके पास आ जाती है और आपको पता ही नहीं होता. तो ये सिर्फ अवेयर होना ही जो है वो बहुत ज्यादा हेल्पफुल साबित हो सकता है कि हमारा कहाँ कहाँ से डेटा जो है वो लीक हो रहा है. तो छोटी छोटी तदाबीर जैसे कि अपने फोन और अपने लैपटॉप के ऊपर पासवर्ड लगाना या पासवर्ड को जो है वो मुश्किल और कॉम्प्लिकेटेड जो है वो बना के रखना जो है वो तो एक स्टेप हो गया. लेकिन उसके अलावा अपने डेटा को मैनेज करने के लिए जो है वो डेटा का बैकअप जो है वो बना के रखना बहुत जरूरी है कि कहीं आपका डेटा जो है वो खो जाए तो आपके पास जो है वो कहीं और उसकी एक कॉपी मौजूद हो. फिर यही कि वो बात उतनी बात शेयर करें जितनी बात जरूरी है शेयर करना. कभी कभी लोग जो हैं वो जोश में आके और एक्स्ट्रा इंफॉर्मेशन जो है वो ऑनलाइन शेयर कर देते हैं, जिसकी वजह से वही लोग कलेक्ट करके इंफॉर्मेशन और जोड़ तोड़ के और उन तक पहुंच जाते हैं. तो छोटी छोटी जो है वो चीजें हैं जो प्रोफाइल मैनेजमेंट के जुमरे में भी आती हैं कि आपका प्रोसेस क्या है, आपका जो है वो डेटा कहाँ से लीक हो रहा है. ये सारी चीजें जो है वो उसके ऊपर नजर रखना जो है वो काफी मुफीद साबित हो सकता है.
अच्छा, हम बात करते हैं बैरिस्टर साहब से. बैरिस्टर साहब, ये फरमाइएगा कि साइबर सिक्योरिटी के लिए हमने पहले भी बात की थी कि मुख्तलिफ मुल्कों में मुख्तलिफ जगहों पर कानून भी बनाए गए हैं, कवायद और जवाबित भी हुए हैं, और ये किस हद तक मौसर साबित हो सकते हैं क्योंकि इनकी इम्प्लीमेंटेशन जो साइबर सिक्योरिटी के हवाले से वो तो बहुत मुश्किल हो जाती है, उसका क्या तरीका है?
मेरे ख्याल में ये जो हैकिंग है ये दो इसके तनाजर में, एक तो डाटा चोरी हो जाता है, एक तो सोशल न्यूसेंस है कि आपका डाटा चोरी हो गया, लोग पैसे मांगते हैं या आपके जो न्यूसेंस क्रिएट होती है आपके फ्रेंड्स एंड फैमिली को राबता करते हैं, ये तो चीप लेवल है. एक ये है कि अगर आपका डाटा, आप सेंसिटिव काम करते हैं और आपका डाटा चोरी हो जाता है, आपका नाम खराब होने का खतरा है, आपके माली मामलात लोगों के सामने आ जाते हैं या आपके पर्सनल मामलात लोगों के सामने आ जाते हैं, और अगर वो थर्ड स्टेप पे टेररिस्ट के हाथ में लग जाए तो वहां पे आईडी थेफ्ट के जरिए प्रॉब्लम होने का खतरा है. लेकिन जैसा कि साहब ने कहा है कि मेरे ख्याल में टाइट सिक्योरिटी कोड हो और आप गायब गायब चेक करते रहें. अगर आपका अकाउंट आपके इस्तेमाल में नहीं है तो आप मेक श्योर करें कि आप उसको टेम्परेरी डिसेबल कर दें. अगर आपका अकाउंट हैक हो गया है तो आप मतले करें तमाम फ्रेंड्स को एक एक, एक नॉर्मल ईमेल के जरिए कि मेरा अकाउंट हैक हो गया, और आप पुलिस रिपोर्ट जरूर करें क्योंकि पुलिस रिपोर्ट एक ऐसी चीज है कि अगर उसके बाद अगर आप फ्रॉड का शिकार होते हैं तो आप कम अज कम ये हक बजाना में ये कहने के लिए कि भाई मेरे साथ जुर्म हुआ था, मैंने उसको रिपोर्ट किया था, ये इसका नंबर है, और इस नंबर के बाद टेक्निकली आपने जो अथॉरिटीज है उसको मतलब कर दिया है कि आपके साथ जुर्म हुआ, और आप उसके बाद अगर आपकी कोई नुकसान होता है किसी को तो आप उसके जिम्मेदार नहीं. तो मेरे ख्याल में ये बिस्तरी होशियारबाज वाला फॉर्मूला यहाँ अपनाना जरूरी है कि लोगों को अपने जिस तरह की लिबर्टी उनको मौजूद है, जिस तरह की फ्रीडम लोगों को मौजूद है, उसका इस्तेमाल में रिस्पॉन्सिबिलिटी भी साथ साथ लाजमी उजब है ताकि लोगों के साथ अगर जुर्म हो तो उनकी जो सिक्योरिटी है, उनकी जो डाटा है वो कॉम्प्रोमाइज ना हो और वो बच सके।
अच्छा।
तो मेरे ख्याल में ये दोनों हैं लाजम व मलजूम, राइट विद रिस्पॉन्सिबिलिटी।
बहुत बहुत शुक्रिया मलिक साहब, हमारे प्रोग्राम का वक्त अब ख़त्म हो रहा है, आखिरी दो हमारे पास सवाल हैं। बहुत बहुत शुक्रिया, आई एम रियली ग्रेटफुल। संगीन शाह साहब बड़ा क्विक सा जवाब दीजिएगा और उसके बाद फिर हम बात करेंगे तारिक साहब से। आखिर मैं आखिरी एक सवाल करना चाहूँगी, जब इंतहा पसंद ग्रुप या किसी अपने एजेंडे की तरवीज करने वाला फ़र्द हमसे कोई राबिता करता है तो उसे रोकने की क्या सूरत होती है, क्या महज उसको ब्लॉक कर देना काफ़ी होता है?
अगर आप ऐसे मिसाल के तौर पर मैं दहशत गर्द हूँ, मैंने कोई वीडियो अपलोड की है, उस वीडियो में एक खातून की असमत दरी हो रही है, आप एक मर्द हैं, मैं आपको मर्द क्योंकि उनकी जज्बात जल्दी उभराते हैं इस किस्म के टॉपिक के ऊपर, आप मुझे अगर ब्लॉक कर देते हैं तो ब्लॉक करने से आपने पहले ही कह दिया कि मैं आपके नैरेटिव को नहीं सुनना चाहता, तो आपके में हम इस तरह कहेंगे कि आपके इर्द गिर्द आपने अपने आप को आइडियोलॉजिकली प्रोटेस्ट किया हुआ है तो मेरा नैरेटिव आप पे काम नहीं कर रहा। मसला सिर्फ उन लोगों का है कि जिन्होंने चलते चलते कहीं वीडियो के ऊपर क्लिक कर दिया, वहां पे ऊपर एक असमत दरी की एक वीडियो मैंने अपलोड कर दी, सच है झूठ है, ये सच को प्रोपेगेंडा का मतलब झूठ बोलना नहीं है, प्रोपेगेंडा का मतलब सच को तोड़ मरोड़ कर पेश करना है, उस सच को दिमाग में एक हुक हो जाता है और मैं फिर उसके बाद उस मामले के बारे में अपनी तरफ से और तहकीक करना शुरू कर देता हूँ और उसके बाद जितना प्रोपेगेंडा का मवाद इंटरनेट पे मौजूद होगा उतनी मेरी आइडियोलॉजिकल ग्रूमिंग शुरू हो जाएगी वहां से। तो क्या आप अगर किसी को ब्लॉक कर देते हैं फिर तो आपने आइडियोलॉजिकली अपने आप को इंसुलेट किया हुआ है। अब मैं ईडीएल या
लेकिन मेरा सवाल यही था कि हम मुमकिन हो सकेगा ना कि हम उसको ना देख सकें क्योंकि हम उसकी तरफ से आने वाला मटेरियल नहीं देखना चाहते क्योंकि इस वक्त हम दूसरी बहस नहीं करें सिर्फ इस बात तक, तो उसको हम ब्लॉक कर सकते हैं, राइट?
आप उनको ब्लॉक कर सकते हैं और ब्लॉक करने के बाद ऑब्वियसली आपके पास उनका मटेरियल नहीं पहुंचेगा आपके आइडियोलॉजिकल जो काम होगा वो शायद आपके ना
पहुंचेगा, वो नहीं पहुंचेगा। अच्छा जी, तारिक साहब से आखिरी सवाल है मेरा, तारिक साहब दिफाई शोबों में या फिर सिविलियन रोजमर्रा जिंदगी में बड़े इदारों के पास क्या इतनी सलाहियत होती है कि वो किसी मुतवक्के खतरे को भांप कर अपने साइबर निजाम को बचा सके?
नॉट रियली, नहीं। And the reason is कि जब तक बहुत बड़ी जो ऑर्गेनाइजेशन जो इसमें और वो सारे गेम जो उनकी है वो रिस्क की है। फॉर एग्जाम्पल इफ यू लुक एट बैंकिंग इंस्टीट्यूशन, उनका रिस्क पैसा है, फाइनेंशियल इंस्टीट्यूशन का रिस्क पैसा है, जिस तरह ये ई कॉमर्स साइट्स हैं उनका रिस्क पैसा है, उनका रिस्क लॉस ऑफ नेम है, नेशंस का सिक्योरिटी ब्रीच है। सो This is in fact creating a new industry for the businesses to make sure that they work with other companies that are experts in cyber security so that they can protect their data. Ek cheez jo ho rahi hai ki ab aap jab cloud computing ki baat karte hain to whoever are the companies that are going to get into cloud computing in order to sell their product that is cloud computing, they will have to develop very high circles around their service so that they cannot be penetrated.
ताकि उनके निजाम के अंदर कोई दाखिल ना हो सके।
बिल्कुल ठीक है जी। सो ये छोटी ऑर्गेनाइजेशन के पास इतनी नहीं है फाइनेंशियल पावर टू कीप ऑन इन्वेस्टिगेटिंग एंड कीप ऑन चर्निंग कि जी हमारे में ब्रीच हुई भी है कि नहीं है। अच्छा एक चीज बड़ी इंटरेस्टिंग जो आने वाले वक्तों में बने से आने वाला वक्त आजकल
30 सेकंड है हमारे पास तारिक साहब, 30 सेकंड।
The thumb security and the thumb is going to be used as your ID for the Facebook and the other social media.
जैसे कि टेलीफोन में भी होता है।
Correct. So this is going to become normal. I'll close off here. Inshallah, we'll talk about it next time.
जी बिल्कुल बिल्कुल, फिर आपसे मैं बात करूंगी। बहुत बहुत शुक्रिया, आज हमारे साथ हमारे मेहमान और माहिर थे जिन्होंने साइबर सिक्योरिटी को दरपेश खतरात के बारे में बात की और इंतहा पसंद ग्रुपों से जो सोशल मीडिया का बढ़ता हुआ इस्तेमाल है उसको रोकने के बारे में भी हमने बात की। मेज़बान बहजत को और प्रोड्यूसर असफर इमाम और इंजीनियर बिल बारबर को इजाज़त दीजिए, आपसे हमारी मुलाकात फिर भी होगी। अल्लाह
हाफिज़। जो नुक्ताए नज़र पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थे और वो वॉइस ऑफ अमेरिका के मौक़िफ़ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी